नमस्कार, कार्यक्रम बदलिदो जीवनशैलीमा तपाईँलाई हार्दिक स्वागत छ। म खुमा ओली। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको उत्पादन कार्यक्रम बदलिदो जीवनशैली साताको हरेक बुधबार दिउँसो 11 बजेको समाचारपछि प्रसारण हुँदै आएको छ। यो कार्यक्रम रेडियो नेपालका मिडियम वेभ तथा एफएम ब्यान्डको 98, 100 र 103 मेगाहर्जमा सुन्न सकिन्छ। साथै यो कार्यक्रम तपाईँ रेडियो नेपाल online.com, radionepal.gov.np र रेडियो नेपालको मोबाइल एप डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ। कार्यक्रम बदलिदो जीवनशैलीमा हामी तपाईँ हाम्रै दिनदैनिकी, हाम्रो खानपान, रहनसहन लगायतका विषयमा चर्चा गर्ने गर्छौँ। समयसँगै हाम्रो जीवनशैलीमा आएको परिवर्तनका बारेमा पनि हामी कुराकानी गर्छौँ। यो सँगै हामी कार्यक्रममा सामाजिक, राजनीतिक र सांस्कृतिक लगायतका विषयमा पनि विचार विमर्श गर्दै आएका छौँ। कार्यक्रमको आजको अङ्कमा हामी अपाङ्गता भएका व्यक्तिको दैनिकी कस्तो छ, उनीहरूले भोग्ने चुनौतीहरू के कस्ता हुन्छन् र ती चुनौतीहरू केवल शारीरिक हुन् वा सामाजिक सोच र व्यवहारले अझ जटिल बनाइरहेका छन्, यो सँगै हामी अवसर, पहुँच र समावेशिताको विषयमा पनि कुरा गर्नेछौँ। शिक्षा, रोजगार र सार्वजनिक स्थानहरूमा उनीहरूको पहुँच कत्तिको सहज छ र सबैभन्दा महत्त्वपूर्ण कुरा, समाजले उनीहरूलाई कसरी हेर्छ, दयाको दृष्टिले वा सम्मान र समान अवसरको दृष्टिले हो। आज हामी यी र यस्तै विषयमा केन्द्रित हुनेछौँ। उसो त हामी सबैको जीवनशैली फरक फरक हुन्छ। कोही छिटो दौडिन्छ, कोही बिस्तारै अघि बढ्छ। तर के कहिल्यै सोच्नु भएको छ, एउटै समाजमा बाँच्दा पनि कसैको दैनिकी कति फरक हुन सक्छ? आज हामी त्यही फरकको कथा सुन्दैछौँ, जहाँ हरेक सानो काम पनि चुनौती हुन्छ, तर हरेक चुनौतीसँगै हुन्छ अद्भुत साहस। के तपाईँको दिन बिहान उठेर सजिलै सुरु हुन्छ? हिँड्न, पढ्न, काम गर्न, यी सबै तपाईँका लागि सामान्य हुन सक्छन्, तर त्यही काम कसैका लागि सङ्घर्षको अर्को नाम हुन सक्छ। आजको कार्यक्रममा हामी बुझ्ने प्रयास गर्दैछौँ, अपाङ्गता भएका व्यक्तिको जीवनशैली वास्तवमा कस्तो हुन्छ र हाम्रो समाजले त्यो फरकपनालाई कसरी हेर्छ। हामी सबै एउटै समाजमा बाँचिरहेका छौँ, तर के हाम्रो दैनिकी साँच्चै उस्तै छ त? बिहान उठ्ने तरिका, हिँड्ने बाटो, काम गर्ने अवसर, यी सबै कुरा एक समान छन् त? यहाँ प्रश्न दयाको नभएर सम्मान र बुझाएको उठ्छ। कि हामीले कहिल्यै उनीहरूको अनुभवलाई उनीहरूको आँखाबाट हेर्ने प्रयास गरेका छौँ? के फरक भनेको केवल कमजोरी हो वा त्यो जीवन भोगाएको एउटा फरक रूप हो, जहाँ सङ्घर्षसँगै साहस, धैर्य र आत्मविश्वास पनि जोडिएको हुन्छ? अझ भनौँ, भिन्नता शरीरमा मात्र छ वा हाम्रो सोच र हामीले गर्ने व्यवहारमा पनि छ त? यी प्रश्नहरूको उत्तर खोज्ने प्रयासमा आज हामीसँग हुनुहुन्छ एकजना अतिथि, जसले आफ्नो अनुभव मार्फत जीवनलाई फरक दृष्टिकोणले बुझ्नु भएको छ। अपाङ्गता भएका बालबालिका तथा किशोर किशोरीहरूको वृहत यौनिकता शिक्षामा पहुँचका लागि काम गरिरहनु भएका नूर श्रेष्ठ, जो आफै पनि अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ। हामीले उहाँसँग उहाँको दिन दैनिकी अनि अपाङ्गता भएका व्यक्तिहरूको जीवनशैलीका बारेमा कुराकानी गरेका छौँ। कार्यक्रमको सुरुमा सुनौ उहाँसँग गरिएको यो कुराकानी। यहाँलाई कार्यक्रममा स्वागत छ।
हस्, धन्यवाद।
हजुर, यसरी काम पनि गरिरहनु भएको छ सक्रिय रूपमा, आफै पनि अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ। नेपालमा चाहिँ अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापनको अवस्था चाहिँ कस्तो छ विगत र वर्तमानमा हेर्दा चाहिँ?
सर्वप्रथम त हाम्रो परिवेशलाई हेर्दाखेरि हाम्रो सोच, हामी अझै पनि हाम्रो समाज अलिकति बढी दयामुखी, कल्याणकारी धारणाबाट चाहिँ हामी ग्रस्त छौँ भनौँ न अपाङ्गता भएका व्यक्तिहरूप्रति। त्यो भनेको, अपाङ्गता भनेको चाहिँ यो पुनर्जन्मको पाप हो, देवताको श्राप हो, असक्षम, अशक्त, यिनीहरूले चाहिँ केही पनि गर्न सक्दैन, यिनीहरूलाई चाहिँ केवल घाँसबास र कपास दिए पुग्छ भन्ने खालको विद्यमान सोच हामी मात्रै धेरैमा पनि अझै पनि व्याप्त छ। त्यो सोकल्ड भनौँ न कम शिक्षित वर्गमा पनि छ र अलिकति बढी शिक्षित समुदायमा पनि त्यो खालको सोच छ। र त्यो खालको सोचले गर्दाखेरि चाहिँ उहाँहरूको समग्र व्यक्तिगत जीवन, व्यावसायिक जीवनमा ठुलो असर परेको हामी देख्न सक्छौँ। जस्तो उदाहरणको लागि, खास गरी अपाङ्गता भन्ने कुरा चाहिँ उसको हामी वरिपरिको भौतिक वातावरण कस्तो छ, हाम्रा सडक, पूर्वाधार, बिल्डिङ कस्तो छ, हामीले उहाँहरूलाई कसरी व्यवहार गर्छौँ, अनि उहाँहरूको लागि चाहिने सूचना र सञ्चारको पहुँच कस्तो छ, त्यो कुराले चाहिँ बढी अर्थ राख्छ। तर यहाँ हाम्रो अवस्था चाहिँ के छ भन्दाखेरि अपाङ्गताले केही पनि गर्न सक्दैनन्, उहाँहरूको लागि चाहिँ शिक्षामा पहुँच छैन, स्वास्थ्यमा पहुँच छैन, रोजगारीमा पहुँच छैन। यो सबै नभइसकेपछि के भयो त, उहाँहरू बाँच्नका लागि या त सडक भन न मागेर जीवन गुजारा गर्नु पर्यो, अथवा परिवारमा निहित डिपेन्डेन्ट हुनु पर्यो। यसले गर्दाखेरि चाहिँ परिवारले, समाजले अलिकति बढी दयाको भावले, अलिकति बढी बोझको रूपमा, अलिकति बढी हेयको रूपमा हेर्ने त्यो खालको चाहिँ एउटा छ। तर पछिल्लो समय अलिकति बढी एउटा अर्को दृष्टिकोण पनि के बदलिँदै आएको छ भने, अपाङ्गता भएका व्यक्तिहरूलाई अलिकति अवसर दियो भने, अलिकति उहाँहरू शिक्षित भएर उहाँहरूलाई चाहिँ अवसरहरू दियो भने, उहाँहरूले पनि अरू व्यक्तिसँग काम गर्न सक्छन् है भन्ने खालको, त्यो खालको उदाहरण पनि हामी देख्न सक्छौँ। जस्तो धेरै दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरू शिक्षक भएर काम गरिराख्नु भएको छ, होइन, अब हामी विलचेयर प्रयोग गर्ने व्यक्तिहरू बास्केटबल खेलेको हामी देख्न सक्छौँ, बहिरा व्यक्तिहरू विभिन्न खालका क्याफेहरू, बेकरीहरू, रेस्टुरेन्टहरूमा, होइन, त्यहाँ वेटरको रूपमा काम गरेको हामी देख्छौँ। यो खालको परिदृश्यले चाहिँ अलिकति अपाङ्गता भएका व्यक्तिहरू पनि अवसर पायो भने गर्न सक्छन्, त्यो खालको सोच थोरै विकास चाहिँ हुँदै गएको छ।
जस्तो अघि नै पनि भन्नुभएको थियो संरचना बाटोघाटोको कुरा, मैले त्यसलाई नै जोड्न चाहेँ। विभिन्न संरचना र बाटोघाटो अनि भवन, घर, परिवार, विद्यालय, त्यो सँगसँगै सरकारी तथा अन्य कार्यालयहरू चाहिँ अपाङ्गता मैत्री भइसकेका छन् जस्तो लाग्छ तपाईँलाई अहिलेको अवस्थामा? यदि छैनन्, अपाङ्गता मैत्री नहुँदा चाहिँ तपाईँहरूले भोग्नु परेका अप्ठ्याराहरू कतिको भोग्नुपर्छ? पछिल्लो समय चाहिँ केही संरचना अपाङ्गता मैत्री बन्दैछन् पनि भन्ने गरिन्छ।
हजुर, यसलाई थोरै म प्रश्न पार्न चाहन्छु। हाम्रो कानुनमा हेर्ने हो भने हामीसँग विभिन्न कानुनहरू छ, त्यो कारणले चाहिँ हाम्रो सबै संरचनाहरू सबै किसिमका अपाङ्गता भएका व्यक्तिहरूको लागि पहुँचयुक्त हुनुपर्नेछ, अपाङ्गता मैत्री हुनुपर्नेछ भनेर स्पष्ट रूपमा व्यवस्था गरेको छ। त्यही अनुसार सरकारी भवनहरू अलिकति अपाङ्गता मैत्री बनाउनको लागि प्रयास गरिएको जस्तो हामी देख्छौँ। तर हाम्रो समाजमा, हामी हाम्रो अहिलेको परिवेशमा के भ्रम विद्यमान भएको छ भने, कुनै ठाउँमा ऱ्याम्प राखिदिँदैमा, टोयलेटमा चाहिँ कमोड राख्दैमा, त्यो चाहिँ पहुँचयुक्त भौतिक संरचना हो भन्ने बुझाइ चाहिँ अलिक त्यो खालको बुझाइ बढ्दै गएको छ। यसले गर्दाखेरि चाहिँ के भएको छ भने, ऱ्याम्प त राखिएको छ, तर त्यो ऱ्याम्पको लागि कुन स्ट्रक्चर राखेको छ त्यसले, त्यो चाहिँ जुन हाम्रो आधारभूत मापदण्ड पुरा गर्नुपर्ने थियो त्यो पुरा गरेको छ कि छैन, अथवा त्यो टोयलेटको संरचना जुन मापदण्डभित्र हुनुपर्ने त्यो भएको छ कि छैन, एउटा त्यो कुरालाई हामीले धेरै ठाउँमा त्यो पुरा भएको देखिँदैन। दोस्रो कुरा भनेको, यो पहुँचयुक्तताको एउटा मात्रै मानक हो कि, त्यहाँ पहुँचयुक्त भौतिक संरचना हुनु लागि त्यहाँ थुप्रै कुरा हुनुपर्छ। जस्तो कम्तीमा पनि त्यहाँ चाहिँ तपाईँले बाटोमा येल्लो पात देख्नुभयो होला, होइन, त्यो पहिलो पहिलो त्यो दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरूको लागि हो, त्यो खालको राखिएको छ कि छैन, भर्याङमा अथवा जुन ऱ्याम्पमा चाहिँ साइडमा रेलिङ राखिएको छ कि छैन, हेर्दा सामान्य जस्तो लाग्छ त्यो ढोकामा झ्यालहरूमा चुकुल कतिको उचाइमा राखिएको छ, अनि त्यहाँ अब जस्तो विभिन्न कोठाहरू चिन्नको लागि, विभिन्न कक्षहरू चिन्नको लागि त्यहाँ साइनेजहरू, नम्बरहरू राखिदिएको हुन्छ, त्यो नम्बरहरू, त्यो साइनेजहरू कहाँ राखिएको छ त? त्यो अलिकति ठुलो चित्रमा अथवा अलिकति बाहिर व्यक्तिहरूले, बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले देख्न सक्ने किसिमले राखिएको छ कि छैन, होइन, दृष्टिहीन भएका व्यक्तिहरू त्यहाँ सहजै आवजात गर्न सक्ने, उहाँको सेतो छडी प्रयोग गरेर आउन सक्ने अवस्थामा छ कि, त्यहाँ चाहिँ विभिन्न खालका बाटोमा भद्रगोल सामग्रीहरू छरपष्ट राखिएका छन्। यो कुराहरूले चाहिँ बढी पहुँचयुक्ततामा असर गरिराखेको हुन्छ कि, अनि हाम्रो परिवेशमा कुरा गर्दाखेरि अलिकति ऱ्याम्प राखिदिएको छ, त्यही आधारमा चाहिँ पहुँचयुक्त भवन हो भन्ने परिभाषा, त्यो खालको भाष्य निर्माण भएको कारणले गर्दाखेरि धेरै अपाङ्गता भएका व्यक्तिहरूले विभिन्न खालका अवरोधहरू झेलिराख्नुपर्ने अवस्था चाहिँ छ।
अपाङ्गता भएका व्यक्तिहरूलाई चाहिँ हेरिने दृष्टिकोणले चाहिँ उनीहरूलाई एउटा निर्भर बनाउन पनि सहयोग नगर्ने, अथवा यसलाई चाहिँ सहयोग नै चाहिन्छ, जस्ता सानातिना जीवन यापनका कुराहरूमा खाना पकाउनेदेखि लिएर व्यक्तिगत सरसफाइ नसिकाउने, नगरिदिने, उल्टै उनीहरूको पछि लाग्ने जस्ता गतिविधि पनि हुन्छन्। यस्ता गतिविधिले चाहिँ के कस्ता असर प्रभाव पारिरहेका छन् त तपाईँहरूको जीवनमा?
यो खालको पनि एउटा खालको हामी समाजमा देख्न सक्छौँ, त्यसलाई अलिकति बढी ओभर प्रोटेक्सन हो कि, होइन, अति संरक्षण गरिएको जस्तो हो कि भन्ने देख्न सकिन्छ। त्यो एउटा एउटा दृष्टिकोणले हेर्दाखेरि परिवारको माया, परिवारको सहयोग भन्ने जस्तो पनि देखिएला, तर त्यो भनेको उहाँहरूलाई अझ बढी परनिर्भर बनाउने कुरा हो कि त्यो पनि त्यसले पनि उहाँहरूको जीवनमा ठुलो प्रभाव पर्छ। हामीले दुईवटा कुरा बुझ्नुपर्छ, एउटा कुरा भनेको अपाङ्गताको प्रकृति एकै खालको हुँदैन, कुनै अलिकति सामान्य प्रकृतिको हुन्छ भने कतिपय अपाङ्गता जटिल प्रकृतिको हुन्छ। सामान्य अथवा मध्यम प्रकृतिकोमा उहाँहरूलाई थोरै सिकायो गाइड गर्यो भने आफैले आफ्नो कामहरू मजाले गर्न सक्ने अवस्था हुनसक्छ, अथवा सहायक सामग्रीहरू सहायक प्रविधिहरू उपलब्ध गराएको खण्डमा सबै कामहरू आफै गर्न सक्ने हुन्छ। तर जो व्यक्ति अलिकति बढी जटिल अति अशक्त अथवा हाम्रो कानुन अनुसार पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएको व्यक्तिहरू हुनुहुन्छ, उहाँहरूको लागि व्यक्तिगत सहयोगी अनिवार्य हो कि त्यो उहाँहरूको लागि दिनैपर्छ, किनभने उहाँको त्यो शरीरको शारीरिक अवस्था अनुसार उहाँको अपाङ्गताको प्रति अनुसार त्यो उहाँहरू आवश्यक नै हुन्छ, किनभने उहाँको सहयोग लिएर उहाँले आफ्नो कामहरू गर्न सक्नुहुन्छ। र अर्को कुरा हामीले के बुझ्नु आवश्यक छ भने अपाङ्गता भएका व्यक्तिहरूलाई व्यक्तिगत सहयोगी पाए पनि उहाँहरूले त्यो खालको हेरचाहकर्ता अथवा सहयोगी पाउनु भने उहाँहरूले आफ्नो जीविको जीवनयापन मजाले गर्न सक्नुहुन्छ नि, होइन, परनिर्भरता बढाउँछ। सिक्नु पर्ने कुराहरू पनि उसले सिक्न सक्दैन, होइन, उसलाई जति सक्छ जति कुराहरू सिकाउँदै गए उसले सिक्दै जाने हो नि त। जस्तो बौद्धिक अपाङ्गता होइन अथवा अन्य खालको जटिल प्रकारको अपाङ्गतालाई एकचोटि सिकाउँदा नसके होला, दुईचोटि चारचोटि पाँचचोटि सिकाउँदा पनि नसके, तर बारम्बार गराइराखेर उसलाई त्यो अभ्यासको अभ्यस्त बनाउन सक्यो भने उसले त्यो कुराहरू बिस्तारै अडप्ट गर्न सक्छ कि। अब अन्य शारीरिक दृष्टिबिन अथवा बाहिर अपाङ्गता भएका व्यक्तिहरूलाई उहाँहरूलाई एकचोटि भनेर गाइड गराइसकेपछि छुवाएर देखाएर भनेर मजाले गाइड गरेपछि उहाँले आफैले गर्न सक्नुहुन्छ कि, त्यसले उहाँहरूको इन्डिपेन्डेन्ट होइन स्वनिर्भरता बढाउँछ र उहाँहरूले आफ्नो कामहरू सबै कामहरू गर्न सक्नुहुन्छ। र उहाँले त्यो परिवारमा त्यो खालको अभ्यास गर्न थालिसकेपछि उहाँ समाजमा आएर अथवा रोजगारी क्षेत्रमा गएर पनि मजाले काम गर्न सक्नुहुन्छ क्या। त्यो कारणले गर्दाखेरि उहाँहरूको अवस्था हेरिकन उहाँहरूको अवस्था प्रकृति बुझिकन उहाँहरूलाई चाहिँ जति सकिन्छ समय लाग्ला एफोर्ट लाग्ला तर निरन्तर रूपमा उहाँहरूले त्यो खालको अभ्यास गराइराख्नुपर्छ सिकाइरहनुपर्छ भन्ने लाग्छ।
पूर्ण रूपमा चाहिँ अपाङ्गता भएका वा पूर्ण सहायता चाहिने व्यक्तिलाई गरिने जुन व्यवहार छ त्यो पनि न्यायोचित छैन,
डेफिनेटली छैन। जस्तो अहिले
तर न्यायोचित कसरी हुन सक्छ जस्तो लाग्छ तपाईँलाई?
उहाँहरूको जीवनलाई सहज बनाउनको लागि हामी अघि मैले कुरा गरेँ, उहाँहरूको लागि सबैभन्दा चाहिने भनेको व्यक्तिगत सहयोगी सेवा नै अनिवार्य हो। र अर्को चाहिँ सामुदायिक सेवा भन्छ, कम्युनिटी सपोर्ट सर्भिस, सामुदायिक सहायता सेवा भन्छ, यो दुईटा कुरा चाहिँ उहाँहरूको लागि अपरिहार्य हुन्छ। किन भन्दाखेरि हामीले यो भनिराखे बुझ्नुहुन्न कि पूर्ण अशक्त र अति अशक्त बोझ नै हो भन्ने अहिलेसम्मको जुन भाष्य छ त्यो किन भाष्य भयो भने उहाँहरूको लागि आज अहिलेसम्म हामीले के चाहिँ गर्यौँ त, होइन, नेपाल सरकारले त त्यही रातो परिचय पत्र दिएर मासिक 3,990 दिन बाहेक त दिक्कै पनि गरेको छैन, त्यो बाहेक लगानी नै गरेको छैन, परिवारले पनि कसरी लगानी गर्ने थाहा छैन, समाजले त झन् त्यो कुराको बारेमा सोच्ने कुरै भएन। त्यो नभइसकेपछि अहिलेसम्म चाहिँ उहाँहरूलाई केही गर्न सक्दैन भन्ने भ्रम विद्यमान भएर राखेको अवस्था हो। यो उदाहरण दिँदा सान्दर्भिक नै होला, होइन, जस्तो हामीले स्टिफन हकिङ जस्ता व्यक्तिहरूको नाम त सुनेको छ नि त, उहाँले त्यो उहाँ पनि पूर्ण अशक्त अपाङ्गता भएको व्यक्ति, तर उहाँलाई त्यो प्रवृत्ति दियो, उहाँले संसार हल्लाउनु भयो भने हाम्रो सन्दर्भमा कुरा थियो त्यो वैज्ञानिक जस्तै बन्न नसक्ला, तर कम्तीमा पनि उहाँलाई चाहिँ व्यक्तिगत सहयोग दिएर उहाँलाई चाहिँ थोरै खालका उहाँले जति सिक्न सक्नुहुन्छ त्यो खालको शिक्षा दिने, उहाँ विद्यालय गएरै सिक्न सक्नु हुँदैन भने विद्यालय उहाँसँग आएर अनौपचारिक शिक्षामा चाहिँ उहाँलाई जोड दिने, उहाँको जति सक्नुहुन्छ शिव विकासमा काम गरिदिने, होइन, त्यो भयो भने अनि अलिकति बढी घरभन्दा बाहिर ल्याएर समुदायसँग घुलमिल गराउने, अन्य व्यक्तिहरूसँग अन्तर्क्रिया गराउँदै लैजाने, त्यसले गर्दाखेरि कम्तीमा उहाँले के मात्र गर्न सक्छ अरे उहाँभित्रदेखि एउटा म यो गर्न सक्छु, मैले आज यो कुरा सिकेँ, भोलि यो कुरा सिकेँ, यो गर्न सकिँदो रहेछ भन्ने कुराहरू बिस्तारै ऊभित्र पनि एउटा आत्मविश्वास आउन सक्छ। हाम्रो लागि त्यो कुरा उसले गर्ने कुराहरू सामान्य होला, तर उनको लागि त्यो ठुलो कुरा अचिभमेन्ट हुनसक्छ कि। त्यो हिसाबले अहिलेसम्मको अवस्थामा के पनि गरेकै छैन भन्ने बुझाइ विद्यमान समाजमा छ, त्यो भ्रमलाई चिर्न आवश्यक छ। र त्यसका लागि अघि मैले उल्लेख गरेँ जस्तै उहाँहरूको लागि सबैभन्दा आधारभूत व्यक्तिगत सहयोगी सेवा र सामुदायिक सहायता सेवा हो जुन नेपालमा अहिलेसम्म सुरु नै भइसकेका छैन। त्यो सुरुवात त्यो कार्यक्रमको सुरुवात गरेर उहाँहरूलाई घरभित्रबाट बाहिर ल्याउन सक्नेसम्म बनायो भने कम्तीमा पनि उहाँहरूको जुन खालको निरस्तापूर्ण उहाँहरूले भन्ने गरेको होइन दुःखदायी हामीले देखेको दयनीय जीवनशैली छ त्यसमा थोरै मात्र भए पनि परिवर्तन आउँछ भन्ने कुरामा मलाई चाहिँ विश्वास लाग्छ।
सुन्दै हुनुहुन्थ्यो अपाङ्गता अधिकारका क्षेत्रमा काम गरिरहनु भएका निर श्रेष्ठसँगको कुराकानी। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम बदलिदो जीवनशैली सुन्दै हुनुहुन्छ। कार्यक्रमको साथमा छु म खुमा ओली। कार्यक्रमको आजको अङ्कमा हामी अपाङ्गता भएका व्यक्तिको दैनिकी, उनीहरूले भोग्ने चुनौतीहरू, अवसर र पहुँचको अवस्था र समाजको दृष्टिकोणका विषयमा चर्चा गरिरहेका छौँ। कार्यक्रममा अब जोडौँ शिक्षक टिकाराम घिमिरेसँगको कुराकानी, जो आफैमा अपाङ्गता भएका व्यक्तिभित्र पढ्नुहुन्छ तर शिक्षण पेसामा सक्रिय रूपमा काम गरिरहनु भएको छ। शिक्षण जस्तो जिम्मेवार पेसामा रहँदा उहाँले दैनिक रूपमा कस्ता चुनौतीहरू सामना गर्नुपर्छ? कक्षा कोठामा पढाउँदा भौतिक संरचना, सामग्री र पहुँचको अभावले कतिको असर पारिरहेको छ? र यी सबै कठिनाइबीच पनि शिक्षणलाई निरन्तरता दिन उहाँलाई के कुराले प्रेरित गरिरहेको छ त? कार्यक्रममा अब सुनौ उहाँका भोगाई।
म शिक्षण पेसामा सक्रिय छु अनि त्यो हुनाले चाहिँ म 5 बजे लगभग 7 बजे चाहिँ मेरो स्कुल चाहिँ मेरो घरबाट चाहिँ लगभग 50 किलोमिटर टाढा पर्छ। त्यही भएर म चाहिँ भिजुअल इम्पेयर भएको हुनाले म आफू स्कुटर बाइक चलाउन सक्दिनँ। त्यो हुनाले चाहिँ म एकजना सरसँग जानुपर्ने भएको हुनाले म उहाँ सरसँगै बिहान 7 बजे चाहिँ निस्केर म 8 बजे आफ्नो कार्यस्थलमा पुग्छु अनि त्यसपछि बेलुका 5 बजेसम्म त्यहाँ बसिसकेपछि चाहिँ 4 बजेसम्म त्यहाँ बसिसकेपछि चाहिँ 5 बजे उहाँ सरसँगै म आफ्नो घर आइपुग्छु। मलाई घर आइपुग्दा झन्डै 5:30 हुन्छ अनि त्यसपछि चाहिँ फ्यामिलीसँग बस्ने, फ्यामिलीलाई क्वालिटी टाइम दिने काम गर्छु। अब अलिकति आफूलाई पढ्न लेख्न पनि मनपर्छ, पढ्ने लेख्ने खोज्ने कुराहरू पनि गर्न रमाइलो लाग्छ। आजभोलिको दिन चाहिँ हुन्छ नि त्यो पढ्ने लेख्ने अनि त्यसपछि सोच्ने विचार गर्ने दिनहरू भन्दा पनि अब आजभोलि चाहिँ अलिक बढी आफूले जे पेसा रोजियो नि
हजुर
त्यसमै अनि काम गरियो भनौँ न। अब यो आइलागेको पेसा हो कि मेरो लागि चाहिँ यो फेरि
ए कसरी कसरी सर अलिकति सुनौ न तपाईँको यो विषय।
यो आइलागेको चाहिँ कस्तो भन्दाखेरि म पहिला चाहिँ मिडिया कर्मीमै सक्रिय थिएँ होइन, मैले झन्डै 8 लगभग 12 वर्ष मैले रेडियो कर्ममा काम गरेँ
हजुर
स्थानीय रेडियोहरूमा। त्यसमा मलाई मिडियामा पैसाको धेरै समस्या हुन थाल्यो होइन
हजुर।
अनि अब पहिला चाहिँ अब सिङ्गल हुँदाखेरि नै थोरै पारिश्रमिकमा काम गर्न सकिन्थ्यो, यस आफ्नो होस् पकेट खर्च चलोस् न भन्ने मेन्टालिटी हुन्थ्यो नि त
हजुर।
अनि पछि चाहिँ अब बिहा भयो, बिहा भइसकेपछि चाहिँ पुग्दैन भन्ने भयो, के गर्ने त विकल्प
होइन,
अब के गर्ने त अब भन्दाखेरि अब बाहिर जान पनि अब आफू भिजुअल इम्पोर्ट भएको हिसाबले के गर्ने त भन्दाखेरि चाहिँ त्यो शिक्षक सेवा ट्राई गरौँ नि त। एक्चुअली भन्दा मैले एजुकेसन चाहिँ पढेको थिएँ प्लस टूमा, ब्याचलर चाहिँ मैले आर्ट्स नै पढेँ होइन
हजुर।
अनि त्यसपछि ठिक छ एटलिस्ट एजुकेसन ट्राई गरौँ त एकपटक भन्ने भयो र अनि फेरि मैले यता त्यो एकदम मन नलागे नलागे मैले शिक्षक सेवा पढेँ, मेरो नाम पनि निस्कियो हुन्छ। अब अहिले त मेरो स्कुल पनि टाढा छ होइन, 50-100 किलोमिटर दिनको अप डाउन हुन्छ अनि त्यो गर्दाखेरि चाहिँ एकदम मेन्टली थाकिन्छ पनि, त्यसले गर्दाखेरि धेरै गर्न सकिन्न। तर
तपाईँ एउटा दृष्टिविहीन शिक्षक जो चाहिँ अपाङ्गता भएका व्यक्तिभित्र पर्नुहुन्छ है हजुर, यस्तो अवस्थामा चाहिँ तपाईँले आफूले जानेको बुझेको कुरा आफ्नो विद्यार्थीलाई कतिको बुझाउन सक्नु भएको छ? त्यसमा चाहिँ केही मेटेरियल भनौँ न, केही सुविधा सेवा चाहिँ विद्यालयले कस्तो छ, कस्तो विद्यालय छ, तपाईँले कसरी शिक्षण गरिराख्नु भएको छ?
यो एकदमै राम्रो प्रश्न हो। वास्तवमा भन्दाखेरि हामी ब्लाइन्डहरूले पढाउने माध्यम भनेको म्याक्सिमम टेक्नोलोजीको प्रयोग गरेरै पढाउन पाइयो भने धेरै राम्रो हुन्छ होइन। अब यो ब्लाइन्ड के अब सबै टिचरले चाहिँ टेक्नोलोजीको प्रयोग गरेर पढाउन पाइयो भने चाहिँ राम्रो हुन्छ, विद्यार्थीहरूको शिक्षण सिकाइ क्रियाकलाप पनि बढ्छ। अब आजका विद्यार्थीलाई मोबाइलको ग्याजेट्सको बारेमा थाहा छैन, किताबी अक्षर मात्रै सिकाउँछु भन्न त्यति अव्यावहारिक पनि हुन्छ। मेरो हकमा चाहिँ दुईवटा समस्या भयो, एउटा चाहिँ अब मेरो स्कुलमा त्यो खालको पूर्वाधार पनि भएन होइन
हजुर,
अनि अर्को चाहिँ अब मेरो स्कुलमा मेरो मोबिलिटीको लागि पनि राम्रो पूर्वाधार छैन, भनेको एक ठाउँबाट अर्को ठाउँमा म जानका लागि पनि सक्ने ठाउँ छैन, इभन भनौँ न बाथरुम जान पनि अरूको सहयोग चाहिने परिस्थिति छ होइन।
भनेको
विद्यालयको संरचना पनि अपाङ्गता मैत्री छैन
छैन अनि अब त्यो हुनाले अर्को चाहिँ अब म्याक्सिमम एउटा प्रोसेस चाहिँ अब यसलाई कतिजनाले चाहिँ समस्याको रूपमा लिन्छन् होइन
र
म चाहिँ यो एकदमै ठुलो समस्याको रूपमा लिन्छु. यो भाषाको समस्या चाहिँ एकदमै बढी रह्यो मेरो आफ्नो अनुभवमा चाहिँ, किनभने भाषा चाहिँ एउटा माध्यम हो होइन. त्यो भाषाले चाहिँ धेरै कुरा, भाषाको एक्सप्रेसनले चाहिँ विद्यार्थीले धेरै कुरा बुझ्ने पनि हुन्छ. अनि हामीलाई चाहिँ त्यो के मानिनाइ गाह्रो भने, एक त टेक्निकल्ली पनि एभिएस प्रयोग गर्न पाइएन होइन. अनि त्यस पछाडि चाहिँ अर्को चाहिँ ल्याङ्ग्वेज एउटा हुन्छ, जस्तो उहाँहरूको मातृभाषा भोजपुरीको, अब हामी नेपालीमै पढेको, नेपाली भाषै बोल्न सक्ने भयो. त्यो हुनाले गर्दाखेरि चाहिँ हामीले बोलेको वर्डहरू नै, शब्दहरू नै विद्यार्थीहरूले बुझ्न गाह्रो पर्छ क्या कुनै कुनै होइन. अनि त्यो हुनाले चाहिँ एउटा पाटो रह्यो. र अर्को चाहिँ मलाई अलिकति एक्सपेक्ट हुन्छ नि, जुन स्वीकार गर्न सक्ने कुरा,
एप्रिसिएट हजुर,
उनीहरूले चाहिँ स्वीकार गर्न सक्ने कुरामा पनि कन्भिन्स गर्न अलिकति गाह्रो रह्यो सुरुमा चाहिँ, किनभने नदेख्ने मान्छेले नि पढाउँछन् र नदेख्ने टिचर पनि हुन्छन् र नदेख्नेले हामीलाई कसरी बुझाउँछन् त भन्ने एउटा विद्यार्थीलाई, अब यहाँको सोसाइटीलाई, इभन टिचरहरूलाई पनि त्यो एउटा चुनौती चाहिँ थियो कि के ब्लाइन्डले पनि पढाउन सक्छ, कस्तो पढाउँछ, पढाउन सक्छ कि सक्दैन होइन, विषयवस्तुको बारे कसरी भन्दा, उयो क्लासमा गएर भन्ने मात्रै त हो, लेखाउन पो सक्दैन कि भन्ने समस्या चाहिँ रह्यो. अब त्यो अब कस्तो भने, एउटा पूर्वाधारको हिसाबले पनि समस्या भयो, र अर्को चाहिँ अब एउटा ल्याङ्ग्वेजको विषय पनि, भाषाको विषय पनि अलिकति हामीलाई समस्याको विषय रह्यो, जसले गर्दाखेरि चाहिँ अलिकति धेरै चुनौती छ भनौँ न इन्सिडेन्ट्सहरूमा चाहिँ. त्यही हो कि एउटा चाहिँ उनीहरूलाई जे भन्न आफूले सक्नुपर्ने हो नि, त्यो चाहिँ भन्न सकिएको छैन कि
त्यसकोसँग
छ नि.
त्यो चाहिँ जस्तो तपाईँसँग भएको कुरा तपाईँले दिन नसक्नुमा चाहिँ के कुराले रोकिया छ खासमा, जस्तो टेक्नोलोजीको कुरा त तपाईँले अलिकति जोडिहाल्नु भएको छ होइन, त्यसमा चाहिँ थप के हुन्छ, मलाई चाहिँ कसले के गरिदियो हुन्थ्यो, यसको लागि चाहिँ कसले पहल गरिदिनु पर्ने हो, के लाग्छ तपाईँलाई खास?
यो पहल भन्ने कुरा चाहिँ सबैभन्दा राम्रो चाहिँ हामीलाई चाहिँ एउटा प्रविधिले एक्सेसिबल भएको स्कुलमा पढ्यो भने सबैभन्दा राम्रो हुन्छ. त्यो माथि हामी अपाङ्गता भएको हुनाले घर पाएक भयो भने धेरै राम्रो भयो होइन. एटलिस्ट घरबाट चाहिँ आधी घन्टा, 15 मिनट 20 मिनट पढ्ने टाढाको विद्यालय भयो भने पनि राम्रो होइन, किनभने हाम्रो पूर्वाधारहरू त्यो मैत्री छैन कि 50 किलोमिटर 60 किलोमिटर चाहिँ हामी जान सक्ने स्थिति छैन होइन. अनि अरूको भरमा जानुपर्ने परिस्थिति छ. म आज आउने ठाउँमा त तपाईँको यातायात पनि बिहानमा चाहिँ यहाँबाट भैरवा जान्छ गाडी मर्चबारबाट, अनि बेलुका चाहिँ आउँछ के मर्चबारको लागि. मेरो मर्चबारी गाउँपालिकामा हो, म बगौली माध्यमिक विद्यालय हो मेरो चाहिँ, यो रूपन्देहीको दक्षिणी क्षेत्र, यो नेपाल भारत सीमा क्षेत्रबाट नजिकै पर्छ. अनि मेरो घर चाहिँ मडिग्राम भएको हुनाले त्यहाँबाट झन्डै अब हामीलाई 50 किलोमिटर जति पर्न जान्छ क्या त्यो ठाउँ चाहिँ. अनि त्यो हुनाले चाहिँ अब अर्को चाहिँ मेनली चाहिँ अप एन्ड डाउनकै प्रब्लम हो होइन सबैभन्दा ठुलो, किनभने यस्तो हुँदो रहेछ कि अब हामी अब अलिकति पढे लेखेको जानेको मान्छेहरूलाई चाहिँ आफूले नजानेको कुरा सिकाउँदाखेरि चाहिँ म आफू पनि पढ्न लेख्न खोज्ने भएको भएर होइन. हेर्नु मैले चाहिँ मलाई चाहिँ मैले चाहिँ एउटा किताब किनेर होइन, अनि त्यो अब पहिला त यो कम्प्युटरको जमाना थिएन, अझै स्क्यान गरेर पनि पढ्न सकिन्छ होइन, यो स्क्यान गरेर पिडिएफ बनाएर पढ्न सकिन्छ. त त्यो बेलामा चाहिँ मैले त्यो नजान्दाखेरि चाहिँ एउटा किताब किनेर मैले 900 रुपियाँको किताब किनेर साथीलाई 500 रुपियाँ दिएर पढ्न लगाएर मैले पढेकोसम्म मसँग त्यस्तो सम्झनाहरू छ कि आफूले पढ्दा चाहिँ बाहिरी किताबहरू, अब हाम्रो पालामा त ब्रेल बुक मात्रै हुने, बाहिरी किताबहरू पढ्न नपाइने नि त. अब अहिलेको जस्तो सजिलो थिएन, अडियोहरू नि त्यस्तो उपलब्ध हुन्थेन होइन. अब अहिले पो युट्युबमा गएर सट्टसट्टै खोज्यो, अडियोहरू पाइन्थ्यो होइन, वेबसाइटको इन्टरनेटको पहुँच बढ्यो. त्यो बेलामा त थिएन नि त हामीले पढ्ने बेलामा त. अनि अनि अब त्यो चाहिँ अब यो ब्रेल बुकहरू पनि टाइममा आउँथेन, रेकर्ड गर्नु पर्थ्यो क्यासेटमा रेकर्ड गरेर, ल साथीलाई शनिबार बोलाएर दिनभरि क्यासेटमा रेकर्ड गरेर पढ्नु पर्थ्यो होइन. अनि त्यसरी अब त्यो बाहिरी किताबहरू साथीहरू लाइब्रेरीमा जाँदाखेरि, ल न साथी पढेर सुना तलाई मैले एउटा 7 रुपियाँको चाउचाउ खुवाउँछु, 2 रुपियाँको पाउरोटी खुवाउँछु भनेर भन्नु पर्थ्यो होइन. त्यसरी हामीले पढ्थ्यौँ. तर मेरो साथीहरू चाहिँ एकदम मामिलामा चाहिँ एकदम भाग्यमानी हुन् कि मैले खुवाउनु चाहिँ परेन कि स्कुल,
त्यसको बदलामा चाहिँ
बदलामा चाहिँ तर आश्वासन चाहिँ दिइन्थ्यो. तर त्यसरी पढेको हुनाले चाहिँ आज भाइ बहिनीहरूलाई चाहिँ कम्तीमा आफूले जानेको स्किल चाहिँ दिन पाएको भए, एउटा किताबको अक्षरहरूसँग मात्रै नभएर त्यो आफूसँग भएको स्किललाई चाहिँ उनीहरूलाई देखाउन पाएको भए चाहिँ एकदमै राम्रो हुन्थ्यो. यहाँका भाइ बहिनीहरू पनि त्यसबाट लाभान्वित हुन्थ्यो होला, होइन, सिकाइ पनि बढ्थ्यो होला भन्ने चाहिँ आफूलाई एकदमै फिल हुन्छ क्या अचेल चाहिँ. किनभने म आफू पनि पहिला मिडिया कर्ममा काम गरेको भएर होइन समाज देश होइन सबै चिजलाई बुझेको हुनाले चाहिँ बुझ्ने कोसिस गरेको हुनाले भनौँ न चाहिँ त्यो चिजमा चाहिँ आफूलाई अलिकति
कहिले काहीँ चाहिँ त्यो हुन्छ नि त्यो खालको व्यवहार चाहिँ कस्तो पाउनु भयो समाजबाट चाहिँ?
अब यस्तो छ, वास्तवमा मैले आफूले चाहिँ आफू अपाङ्गता भएको व्यक्ति हो र भनेर महसुस गरेको चाहिँ म टिचिङ पेसामा आएपछि नै हो, होइन. किनभने मलाई के फिल थियो भने म शान्ति नमुना पढेँ, होइन, म शान्ति नमुना पढ्दाखेरि सबै एक्सेसिबल थियो. अनि त्यसपछि म रेडियोमा काम गरेँ, रेडियोमा काम गर्दाखेरि पनि मेरो लागि सबै एक्सेसिबल थियो, होइन, कम्प्युटर चलाउनेदेखि लिएर सबै काम गरेँ, रेडियोमै सबै काम गरेँ, मलाई सोसाइटीले हेर्ने दृष्टिकोण फरक थिएन. तर मलाई त्यहाँसम्म आइपुग्दा पनि अब एकाध पटक बिचारा भन्ने शब्द बाहेक मैले सुन्नु परेको थिएन. तब म यता आइसकेपछि चाहिँ अनि आफूले अब आफ्नो लाइफको चाहिँ रियल सङ्घर्ष
यसमा चाहिँ जस्तो तपाईँले ठ्याक्कै जोड्नु भयो क्या, जस्तो पढ्दासम्म आफ्नो यो शिक्षण पेसामा नआउँदासम्म चाहिँ तपाईँलाई त्यो खालको महसुसै भएन, किनभने तपाईँसँग एक्सेस थियो, सुविधा थियो, सेवा थियो, सबै कुरा तपाईँहरूको तपाईँको तपाईँ अनुकूल थियो. त्यो भनेको त्यो भनिसकेपछि त हाम्रो भनौँ न एउटा शिक्षा नीति, हाम्रो संरचना, हाम्रो विकास त्यहाँ चाहिँ जोडिन्छ जस्तो लाग्छ. त्यसमा चाहिँ
हो हाम्रो शिक्षा प्रणाली वास्तवमा एकदमै राम्रो कुरा ल्याउनु भयो. मैले हजुरलाई सुरुमा पनि भनेको थिएँ नि, एउटा टिचरलाई चाहिँ भाषाको कारणले नबुझ्दाखेरि होइन मसँग आउने भनौँ न विभिन्न विषयहरूलाई चाहिँ भाषाको कारणले बुझाउन नसक्दाखेरिको डिटर्मिनेसन त हुन्छ नि,
होइन.
अनि हाम्रो संरचना चाहिँ के गर्नुपर्छ भने कम्तीमा कि हामीलाई चाहिँ अपाङ्गता भएको मान्छेहरूलाई चाहिँ टिचिङ पेसामा आउँदै नआऊ भन्नुपर्ने हो, सरकारी जागिरै नखाऊ भन्नुपर्ने हो, खाएपछि चाहिँ कम्तीमा त्यो हामीलाई घर पाएकै हुनुपर्छ होइन भन्ने कसैको पनि भनाइ छैन. तर एटलिस्ट गाडी पाइने ठाउँमा होस्, आफूलाई पिसाब फेर्न जानलाई पानी खान चाहिँ प्रशस्त पानी खान पाइयोस्, त्यो खालको वातावरण चाहिँ बनियो भने चाहिँ राम्रो हुन्थ्यो होला. किनभने त्यो खालको स्थिति त चाहियो नि त, किनभने बेसिक निड्स त पुरा गर्नु पर्यो, हाम्रो स्वास्थ्यलाई दाउमा राखेर काम गर्न त सकिन्न नि. त्यो खालको अवस्था त बनाउनु पर्ने हामी सबैको दायित्व हो नि त, त्यो नीति बनाउने. त्यसमा चाहिँ अब त्यो भनौँ न त्यो कानुनले पनि त्यो संवेदना हेर्ला नि त,
होइन,
त्यो हेर्नुपर्ने हो भन्ने लाग्छ. अब खै अब नीतिहरू बन्ला भन्ने हो. अब तर म यत्रो समय काम गरेँ, देश र समाजलाई सोसाइटीलाई बुझ्ने अवसर चाहिँ प्राप्त भयो भनौँ न, तर यो चाहिँ हुनुपर्ने चिज रहेछ कि, किनभने हाम्रो लागि चाहिँ कम्तीमा एक्सेसिबल भइदियो भने चाहिँ धेरै ठिक हुने रहेछ भन्ने लाग्छ मलाई. मेरो भने चाहिँ नीतिको कुरा भन्दा पनि नि हाम्रो सरकारले हामीले गर्न सक्ने कामको क्याटेगोराइज गरिदिनुपर्छ क्या, किनभने हाम्रो अपाङ्गता भएको साथीहरूमा साथीहरू भनौँको क्षमता के हो भन्ने कुरा चाहिँ क्याटेगोराइज गरिदिनुपर्छ क्या. अनि तिमी यो चिज गर भनेर सरकारले सब्सिडी दिने हो भने कुनै अधिकारको लडाइँ नै लड्नु पर्दैन क्या, किनभने हाम्रोतिर भसगोल भयो क्या, सबै चिज सोलो डोलो भयो क्या. अनि त्यो हुनाले चाहिँ क्याटेगोराइज गरिदिने भने चाहिँ राम्रो हुन्छ क्या. अब जस्तो सबै मान्छे अहिले टिचिङ पेसामा आएको ब्लाइन्ड नन ब्लाइन्ड होइन अपाङ्गता भएको सबैले पढाउन सक्छ भन्ने पनि त छैन नि त. त्यो खालको चाहिँ त्यो सबैलाई सबै चिजमा क्याटेगोराइज गरिदिनु भने चाहिँ मलाई लाग्छ धेरै समस्याको समाधान. त्यही भएर आफूले गर्न चाहेको चिज गर्न पाउनु मात्रै सबैभन्दा ठुलो चिज होइन, होइन. अब म त मेरो अनुभवले चाहिँ के भन्छ भने आफूले गर्न चाहेको चिजभन्दा बाहिरको पेसामा पनि गएर आफूलाई काम गरेर प्रमाणित गर्न सकिन्छ, होइन. त्यही भएर भएको चाहेको चिज भएन भनेर चाहिँ कोही कोही पनि निराश नहौँ, होइन, त्यसले आफूलाई मेन्टली स्ट्रेस मात्रै दिन्छ भन्ने मेरो.
हस् हुन्छ, कुराकानीका लागि समय दिनुभयो यहाँलाई धेरै धेरै धन्यवाद सर.
हस् हजुर, हजुरलाई पनि धेरै धेरै धन्यवाद.
सुन्दै हुनुहुन्थ्यो शिक्षक टिकाराम घिमिरेका अनुभव. फरक कमजोरी नभई बुझाइको विषय हो भन्ने त आजको कार्यक्रमबाट स्पष्ट भयो होला. समावेशी सोच र समान अवसरतर्फ सानो प्रयास पनि ठूलो परिवर्तन बन्न सक्छ भन्दै अब भने आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ. तपाईँलाई यो कार्यक्रम कस्तो लागिरहेको छ कृपया सल्लाह सुझाव प्रतिक्रिया दिन नभुल्नुहोला। सुझावका लागि हाम्रो इमेल ठेगाना हो radionepalprogram@gmail.com। अर्को साता यही समयमा फरक सामग्रीका साथ फेरि भेट्ने नै छौँ। यतिन्जेलसम्म कार्यक्रम सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई हार्दिक धन्यवाद। प्राविधिक मित्रसँगै म कार्यक्रम प्रस्तोता खुमा ओली पनि बिदा हुन्छु। रेडियो नेपाल सुन्दै गर्नुहोला। नमस्कार।